نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له واشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمدا عبده ورسوله اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. سب سے پہلے تو میں شکر گزار ہوں اس جماعت کا کہ ان کے آرگنائزرز نے مجھے یہاں پہ بولنے کے لیے بلایا. اللہ تعالیٰ ان کی اس نیکی کو قبول فرمائے اور آپ سب کا بھی کہ آپ لوگ اپنے گھر سے تشریف لائے. طبیعت ناساز ہونے کے باوجود بعض لوگ یہاں پہ آئے ہیں, اللہ تعالیٰ ان کا آنا قبول فرمائے. اللہ تعالیٰ کی طرف سے ہر انسان کے اوپر کچھ نہ کچھ ذمہ داریاں عائد ہوتی ہیں, اور جیسے جیسے زندگی بڑھتی جاتی ہے, عمر بڑھتی جاتی ہے, وہ ذمہ داریاں کم ہوتی جاتی ہیں. یہ اللہ تعالیٰ کی بہت بڑی عنایت ہے کہ جب انسان جوان ہوتا ہے تو اس کے اوپر بچوں کی ذمہ داری, گھر کی ذمہ داری, باہر کی ذمہ داری, اندر کی ذمہ داری, لیکن جیسے جیسے اس کی عمر ڈھلتی ہے اللہ تعالیٰ ان ذمہ داریوں سے اس کو فارغ کرتا جاتا ہے, کیونکہ اتنی ہمت نہیں رہتی, اتنی طاقت نہیں ہوتی, اتنی انسان اپنی پوری فورس نہیں اپلائی کر سکتا, اتنا نہیں سنبھال سکتا ذمہ داریوں کو. تو ہوتا یہ ہے کہ جیسے عمر بڑھتی ہے بچے اپنے اپنے گھروں کو چلے جاتے ہیں, آپ ذمہ داریوں سے فارغ ہوتے جاتے ہیں اور آپ کو وقت ملنا شروع ہوتا ہے. ساری زندگی اس طرح آپ کو ٹائم نہیں ملتا جیسے کہ اب ملنے لگتا ہے جب آپ ذمہ داریوں سے فراغت حاصل کر لیتے ہیں. اس ایج میں پھر بعض دفعہ ان چیلنجز کو آپ فیس کرتے ہیں جو آپ نے پوری زندگی نہیں کیے ہوتے, وہ چیزیں آپ کے سامنے آتی ہیں جو شاید ساری زندگی آپ نے ایکسپیرینس نہیں کی ہوتی. ان میں مثلاً تنہائی ہے, وحشت ہے, اکیلا پن ہے, بوریت ہے. یہ ایسی چیزیں ہیں کہ جو اولڈ ایج میں جاتے جاتے سب کو ان چیزوں سے سامنا کرنا پڑتا ہے, فیس کرنی پڑتی ہیں. اور اگر انسان لائف کے اس حصے میں اپنے آپ کو پازیٹیو ایکٹیویٹیز میں انوالو نہیں کرتا تو بہت ممکن ہوتا ہے کہ وہ ڈپریشن کا شکار ہو جاتا ہے, انگزائٹی ہوتی ہے اور طرح طرح کی اور بیماریاں ہونے لگتی ہیں, چڑچڑا پن اور غصہ اور یہ سب چیزیں بھی اس میں آ جاتی ہیں. حالانکہ دیکھیں اللہ تعالیٰ نے جو ہمیں لائف دی ہے نا, یہ اتنی قیمتی ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ بہترین انسان وہ ہے جس کو اللہ تعالیٰ لمبی عمر دے اور اس میں نیکیوں کرنے کی توفیق عطا فرمائے. اور قیامت کے دن جس کو 60 ایئرس کی ایج مل گئی نا تو اس کے لیے اعلان ہوگا, عین ستون, 60 ایئرس والے کہاں ہیں؟ کیوں؟ اس لیے کہ اب ان کے پاس کوئی حجت نہیں رہ گئی اللہ تعالیٰ کے سامنے کوئی دینے کے لیے, کوئی ایسی ایکسکیوز نہیں وہ دے سکتے کہ اللہ ہم نے یہ کیوں نہیں کیا کیونکہ ہماری اتنی مہلت ہی نہیں ملی, اتنی زندگی نہیں ملی. وہ ایسا کوئی ایکسکیوز نہیں دے سکتے. شاید جو چھوٹی عمر والے ہیں وہ یہ ایکسکیوز دے سکیں کہ ہمیں اتنا زندگی نے مہلت نہیں دی, اتنا ٹائم نہیں ملا اللہ, ہم اس لیے ایسے آ گئے. مگر جو 60 ایئرس کی ایج کو پا لے گا تو وہ اس کو کہا جائے گا تجھے اتنا ٹائم ملا تھا کہ تم اپنے اللہ کو راضی کر سکتا. صحابہ کرام جب 40 ایئرس کے ہو جاتے تھے نا تو وہ اپنے مشغلے چھوڑ دیتے تھے اور اللہ کو راضی کرنے کے لیے, اپنی آخرت کو بنانے کے لیے ایفرٹ شروع کر دیتے تھے, اس میں بہت سیریسلی لگ جاتے تھے, کیونکہ وہ کہتے تھے کہ اب جو ہے کسی وقت بھی چل چلاؤ کا وقت ہے. انفارچونیٹلی ہم 60 ایئرس پہ بھی نہیں یہ سوچتے. تو آج ہم انشاءاللہ, میرا جو ٹاپک ہے وہ یہی ہے کہ ہم کس طرح سے اس ایج کا بھرپور فائدہ اٹھا سکتے ہیں. یہ سمجھ لیں اللہ تعالیٰ نے ایک بونس آپ کو دے دیا. بڑی خوش قسمتی ہے کہ جس کو یہ عمر مل جائے صحت کے ساتھ اور صحیح دماغ چلتا ہو, اس کے ساتھ یہ ایج مل جائے نا, کیونکہ آپ فراغت ہے, آپ کے پاس بہت ٹائم ہے اپنی آخرت کو بنانے کا, ذمہ داریاں وہ نہیں ہیں جیسے پہلے ہوا کرتی تھیں. تو اس وقت میں بہت سارے لوگ ایسی ایکٹیویٹیز ڈھونڈتے ہیں کہ وہ کہتے ہیں ٹائم کل کرنا ہے. یو نو, آپ نے ٹائم نہیں کل کرنا, ٹائم از کلنگ یو ایکچولی. हाँ, जब आप टाइम को ऐसे ही छोड़ देते हैं, टाइम तो गुजर रहा है। आपने बर्फ का ब्लॉक देखा, बर्फ बेचने वाले के लिए फायदा कब है? जब उसका ये ब्लॉक बिक जाए, है ना, वरना क्या होगा, तो पिघलती जाएगी। तो ये उम्र भी ऐसे ही है, आपने इससे फायदा उठा लिया ना, तो आपने बेच लिया, सौदा कर लिया अल्लाह के साथ। और अगर आपने इसको ऐसे ही छोड़ दिया तो इसने गुजर तो जाना ही है। आप सोचते हैं टाइम को पास करूं, वो तो आपको खुद ही पास कर देगा, किसी के लिए नहीं रुकता टाइम, किसी के लिए वक्त किसी के लिए इंतज़ार नहीं करता, वो चलता चला जाएगा। तो हमने उन एक्टिविटीज़ में अपने आप को इन्वॉल्व करना है जिससे हम कुछ कमाई कर सकें, ना कि ऐसी एक्टिविटीज़ हों कि अल्लाह ना करे हमारे पास जो कमाई है वो भी ज़ाया हो जाए। क्योंकि बाज़ दफ़ा इस एज में वो एक्टिविटीज़ इंसान कर बैठता है कि जो आपने अर्निंग की थी ना, वो सब डाउन द ड्रेन, वो भी जाती रहती है। और उसके अंदर कौन कौन सी चीज़ें और कौन से मसले मसाइल होते हैं, इंशाल्लाह ताला हम वो भी देखेंगे। मगर सबसे पहले एक चीज़ कि अल्लाह ताला को हमारी इन बातों से, जो हम बातें करते हैं, जो हम एक्टिविटीज़ करते हैं, अल्लाह ताला इनके ऊपर नहीं कोई ऐसी तवज्जो करता। सबसे ज़्यादा खूबसूरत बात, सबसे ज़्यादा अच्छी बात, जो अल्लाह ताला को महबूब बात है, वो कौन सी है? बहुत बातें करते हैं सारा दिन में, कितनी बातें होती हमारे पास। असल में जब ये एज आ जाती है तो अक्सर ज़्यादा हमारा क्या शौक़ रह जाता है, बातें करने का, है ना, बातें करने। अब वो फ़ोन पे हैं, वो इंटरनेट पे बैठे रहेंगे, रिमोट हाथ में पकड़े रहेंगे, क्योंकि टाइम को पास करना है ना हमने, तो टाइम वो किसी तरह भी हम पास करने की कोशिश करते हैं। तो इस ज़ुबान से कौन सी वो चीज़ है जो निकलेगी जिससे अल्लाह ताला को बहुत महबूब होगी? अब जिक्र तो बहुत सारे हैं, मगर मैं आज आपको वो जिक्र बताना चाहती हूँ कि आपको लिखना नहीं पड़ेगा, आपको लिखना ही नहीं पड़ेगा, देखना। ऐसा जिक्र बताऊंगी और ऐसे उसके फ़ायदे बताऊंगी कि आपका खुद ही दिल चाहेगा कि आप वो जिक्र करें। वो मैं आपको बताती हूँ कि कौन सी बात अल्लाह ताला को बहुत पसंद है। वो हदीस है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह के नज़दीक सबसे ज़्यादा महबूब चार कलिमात हैं, सुबहान अल्लाह, अल्हम्दुलिल्लाह, अल्लाहु अकबर, ला इलाहा इल्लल्लाह। ये चार कलिमात हैं जो अल्लाह ताला को बेहद पसंद है। और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, चाहे कोई भी एक पहले कह दो, कोई नुकसान नहीं, चाहे अल्हम्दुलिल्लाह पहले, चाहे सुभान अल्लाह पहले, चाहे अल्लाहु अकबर पहले, चाहे ला इलाहा इल्लल्लाह। देखा, मैंने आपको कहा था ना, लिखना नहीं पड़ेगा आपको, ये तो याद रह सकते हैं ना। मैं चाहती नहीं हूँ कि ऐसी कोई बातें आपको बताऊँ कि आपको घर पहुँचते तक भूल जाएँ। ऐसी चीज़ होनी चाहिए जो आप यहाँ से लेके जाएँ तो आपको याद रहे। तो और तो अल्लाह ताला को सबसे ज़्यादा ये कलिमात पसंद है। और हमारे नबी को क्या पसंद है? उनको जो कलिमात पसंद है, आप सल्लल्लाहु अलैहि वसल्लम ने खुद फरमाया, सुभान अल्लाह, अल्हम्दुलिल्लाह, और ला इलाहा इल्लल्लाह, और अल्लाहु अकबर, कहना मेरे नज़दीक हर उस चीज़ से बेहतर है जिस पर सूरज तुलू होता हो। सूरज किस किस चीज़ पर तुलू होता है? हर चीज़ पे, इंसानों पे, जानवरों पे, चरिंद पे, परिंद पे, सोने चांदी जायदादें, बैंक बैलेंस, हर चीज़, इवन हमारी बातें, हर चीज़ के ऊपर तो सूरज तुलू होता है ना। हर उस चीज़ से ज़्यादा महबूब, यानी कि दुनिया की हर चीज़ से ज़्यादा महबूब उनको ये चार कलिमात थे। और ये चार कलिमात कितने आसान है ज़ुबान पे। इंसान जो बातें करता है ना, वो तीन तरह की हैं। एक नंबर वन, वो जो उसको फ़ायदा देती हैं, नंबर टू जो उसको नुकसान देती हैं, और नंबर थ्री जिसमें ना कोई फ़ायदा ना कोई नुकसान। हम सोचते हैं नंबर थ्री वाली तो इट्स ओके, वो उसमें ना कोई फ़ायदा ना कोई नुकसान, हालांकि वो भी नंबर टू की कैटेगरी में जाती है, उसमें भी नुकसान है। वो कैसे? इसलिए कि उसी टाइम में मैं सुभान अल्लाह कह सकती थी, उसी टाइम में मैं एक अल्हम्दुलिल्लाह कह सकती थी, एक अल्लाह अकबर कह सकती थी, लेकिन मैं उस टाइम के अंदर कौन सी बातें करती रही जिनका ना दुनिया में फ़ायदा और ना दुनिया में नुकसान। मैं सोचती ये बेज़रर है, वो बेज़रर नहीं, इसलिए कि उसी टाइम में मैं कुछ हासिल कर सकती थी, कुछ कमा सकती थी, कुछ अर्न कर सकती थी। ये ऐसे ही है जैसे कि आपको सोने का ख़जाना मिल रहा हो और दूसरी तरफ मिट्टी का ढेला मिल रहा हो, तो आप कहें कि मैं मिट्टी का ढेला ले लेती हूँ, इससे क्या फ़र्क पड़ता है? नहीं, आप उसकी जगह पे सोने और चांदी के ख़जाने ले सकती थी, उसी वक्त में आप सुभान अल्लाह कह के अपने मीज़ान को भर सकती थी, लेकिन आपने बेकार उसमें अपना टाइम वेस्ट किया। और ये सिर्फ कलिमात के लिए नहीं, कामों के लिए भी। कोई भी काम जो इंसान करे तो उसके अंदर देख लें, एक फ़ायदा का काम, एक नुकसान का काम, और एक जिसमें ना कोई फ़ायदा ना कोई नुकसान। कोई टीवी देख रहा है, कोई चैटिंग कर रहा है, आप कह रहे हैं इसमें कौन सा कोई फ़ायदा या कोई नुकसान है, इसमें तो कुछ भी नहीं, लेकिन इसी टाइम में आप कुछ कमाई भी तो कर सकते थे। इसी तरह हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मेरे नज़दीक तुलुए आफ्ताब तक बैठे रहना और ज़िक्र करते रहना, अल्लाहु अकबर और ला इलाहा इल्लल्लाह कहना, सुभान अल्लाह कहना, यानी फजर पढ़ के उसके बाद इशराक तक के दरमियान ये कलिमात पढ़ना, औलाद इस्माइल में से दो या जायद गुलाम आज़ाद करने से बेहतर है। गुलाम मैं ख़रीदूँ और आज़ाद कर दूँ उससे भी बेहतर है। इसी तरह नमाज असर से लेके मगरिब तक, जैसे असर की हमने नमाज़ पढ़ ली ना, उससे लेके मगरिब तक अल्लाह का जिक्र करना मेरे नज़दीक औलाद इस्माइल में से चार गुलाम आज़ाद करने से बेहतर है। तो हम कोई अपनी ज़िंदगी का दिन ऐसा याद कर लें जिसमें हम असर से मगरिब तक बैठे हों और सिर्फ जिक्र किया हो, क्योंकि उसके बाद आप कोई नमाज़ तो पढ़ नहीं सकते। फजर के आपने फ़र्ज पढ़ लिए, नफल कोई नहीं पढ़ सकते। फरमाया ये सुभान अल्लाह अल्हम्दुलिल्लाह अल्लाहु अकबर ला इलाहा इल्लल्लाह कहना इतना बड़ा कलिमा है। अब बात यह कि हम कई कलिमात के फ़ज़ाइल तो सुन लेते हैं, अब किताबों में भी लिखे हैं, लेकिन अब पढ़े कौन, अमल कौन करे, उसके बाद भूल जाते हैं। तो बात यही है कि हमने आज ये इंशाल्लाह यहाँ से उठते वक्त ये अहद करना है कि हमने पढ़ने हैं, हमने इसको अपना, क्योंकि ये कितने आसान है। क़यामत के दिन सबसे ज़्यादा हसरत इंसान को पता है किस चीज़ पर होगी, कि ज़िंदगी में कोई एक लम्हा भी ऐसा क्यों गुज़रा कि जिसमें मैंने अल्लाह का ज़िक्र ना किया। और ये कितना आसान है ये ज़िक्र करना। जो लोग कहते हैं ना तन्हाई है, टाइम नहीं कटता, तो उनके लिए भी हल क्या है, उनके लिए भी हल ज़िक्र है। ज़िक्र आपका साथी बन जाता है और क़ुरान आपका साथी बन जाता है। क्योंकि देखिए तन्हाई का वक्त काटना, जब आप कहते हैं कोई मेरे पास बैठता नहीं, कोई मुझसे बात नहीं करता, क़ुरान ऐसा साथी है जिसने इसको साथी बना लिया, ये भी एक ज़िक्र का तरीका है। जिसने इसको साथी बना लिया ना, तो उसको ये कभी डिप्रेस नहीं होने देगा, कभी गमगीन नहीं होने देगा, कभी तन्हाई नहीं फील होने देगा, और जब उसको कोई मसला होगा उसका जवाब कुरान उसको देगा, ये जवाब कुरान देता है। तो आप लोगों को क्यों सहारा ढूंढते हैं, कुरान का सहारा लें। वो साथी जो आपका दुनिया में भी साथी है, कब्र में भी साथी और हशर में भी साथी, इतना प्यारा साथी जो कभी नहीं छोड़ता, बाकी सब साथी छोड़ जाते हैं। और देखें जब ऐसी एज आ जाती तो बच्चे भी छोड़ के अपने अपने कामों में हो जाते हैं, हर एक बिजी होता है। अब उस सूरत में जो कुरान को साथी बना लेगा, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जिसने इल्म का रास्ता इख्तियार किया अल्लाह उसके लिए जन्नत का रास्ता आसान कर देते हैं, तो जन्नत उसके लिए आसान हो जाती है। तो ये वो साथी है जिसको अगर साथ लेंगे ना, जन्नत का रास्ता आसान हो जाएगा, और ये आपको कभी बोर नहीं होने देगा, क्योंकि इसके अजायबात कभी ख़त्म नहीं होते, नई से नई इसकी बातें आप सुनते हैं। तो इससे लौ लगाएं और कभी तन्हाई से इसलिए ना घबराएं कि हमारे असलाफ जो थे वो तो तन्हाई को पसंद करते थे, वो कहते थे यही तो वक्त है जिसमें अल्लाह से बात हो सकती है, जिसमें आप अल्लाह ताला से अपना दुख दर्द बयान कर सकते हैं, दुख सुख कर सकते हैं। लेकिन चूँकि हम अपनी ज़िंदगी में आदि नहीं होते ना, तो बुढ़ापे में जाके हमें लगता है ये क्या हो गया, सब हमें छोड़ के चले गए, ऐसा तो कभी हुआ नहीं था, हम तो कभी अकेले रहे नहीं थे, तो ये क्या हो गया, क्योंकि कभी हमें आदत नहीं होती अल्लाह से बातें करने की, उससे लौ लगाने की, उसको अपना साथी बनाने की। वरना तो कभी तन्हाई ही ना लगे कि अल्लाह ताला हर वक्त साथ है। और ख़ास तौर पे देखें फरमाया आप सल्लल्लाहु अलैहि वसल्लम ने कि जब तक इंसान अल्लाह का जिक्र करता रहता है अल्लाह ताला उसके साथ होता है, जब तक आपकी ज़ुबान ज़िक्र में है समझ लें आपके साथ अल्लाह है, और उससे बेहतर साथ किसका हो सकता है, उससे अच्छा कोई साथ हो सकता है। और ये जो कलिमात मैंने आपको बताया, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया बख बख यानी वाह वाह, और अपने हाथ से पांच का इशारा किया, और ये पांच उंगलियां उठा के फरमाया ये मीज़ान में कितने भारी होंगे, क्या ये पाँच, वो पाँच क्या हैं, सुभान अल्लाह अल्हम्दुलिल्लाह ला इलाहा इल्लल्लाह और अल्लाहु अकबर, और पांचवीं पता है क्या चीज़ बताई, एक ऐसा आदमी जिसका बेटा जो बड़ा अच्छा नेक बेटा जवान बेटा फौत हो जाए और वो सवाब की नियत से सब्र करे, ये वो पांचवा है। सोचें ये चार कलिमात किसके बराबर हैं, एक आदमी का जवान बेटा फौत हो जाए नेक बेटा और वो उसके ऊपर सब्र करता है ना, जितना बड़ा उसका अजर है, ये चार कलिमात उसके साथ आप सल्लल्लाहु अलैहि वसल्लम ने मिलाए جن کلمات کو ہم کچھ نہیں سمجھتے. ہم کہتے ہیں جب کوئی ذکر پوچھتے ہیں تو کہتے ہیں کوئی ایسا ذکر پتا ہے نا, یہ تو ہمیں پہلے ہی پتا ہے, آپ کو یہ تو پتا ہے کہ ہاں سبحان اللہ ایک کلمہ ہے, لیکن یہ نہیں پتا کہ اس کا اجر کتنا بڑا. اور پھر فرمایا آپ صلی اللہ علیہ وسلم نے کہ جس نے سبحان اللہ کہا اس نے 20 نیکیاں اس کے لیے لکھ دی گئیں, جس نے اللہ اکبر کہا اس کے لیے بھی اسی طرح 20 نیکیاں لکھ دی گئیں اور 20 برائیاں بھی مٹا دی گئیں, اسی طرح الحمدللہ پہ, اسی طرح لا الہ الا اللہ, ان سارے کلمات کے اوپر اس کی 20 نیکیاں لکھی جا رہی ہیں اور 20 گناہ مٹ رہے ہیں. اب ہم یہ سوچتے ہیں کہ اب ہم اس ایج میں ہیں, بہت زیادہ کام تو ہم سے ہوتا نہیں, بہت زیادہ نہ نفل پڑھے جاتے ہیں نہ قرآن اتنا پڑھا جاتا ہے, آنکھیں تھک جاتی ہیں. یہ تو دیکھیں جب آپ اتنا زیادہ عمل نہیں کر سکتے, اتنا زیادہ کام نہیں کر سکتے, پھر کیا کریں, کیسے, اتنی ہمت ہی نہیں ہے. تو ہمارے نبی نے صلی اللہ علیہ وسلم نے ہر دیکھو ایج گروپ کے لوگوں کے لیے بتا دیا کہ کیا کرنا. ایک حدیث میں ہی آتا ہے, پہلے یہ آپ کو بتاتی ہوں پھر اس کے بعد دوسری. ام ہانی فرماتی ہیں, آپ صلی اللہ علیہ وسلم تشریف لائے تو فرماتی ہیں کہ میں بوڑھی ہو گئی ہوں اور میں بڑی کمزور ہوں, اب مجھے کوئی ایسا عمل بتا رہے ہیں, میں بیٹھی بیٹھی کرتی رہوں, نہیں کہ آپ میرے سے, اب یہ نہیں ہے کہ نفل پڑھیں قرآن پڑھیں, یہ چیزیں میرے سے نہیں ہو سکتی, کوئی ایسی بات بتائیں بیٹھی بیٹھی کرتی رہوں. آپ صلی اللہ علیہ وسلم نے فرمایا سبحان اللہ 100 دفعہ کہنا 100 عرب غلام آزاد کرنے کے برابر ہے, سبحان اللہ, اور الحمدللہ 100 دفعہ کہنا گھوڑے ماں سامان کے اور لگام کے جہاد میں اللہ کے راستے میں دینے کے برابر ہے. اور فرمایا 100 دفعہ اللہ اکبر کہنا 100 اونٹ کی قربانی اور اللہ کے ہاں قبول ہونا اس کے برابر ہے. یعنی 100 اونٹ, ایک اونٹ کی ابھی آپ نے قربانی کی ہوگی, ایک اونٹ بھی شاید کوئی نہیں کر سکا, ایک بکرا کیا ہوگا زیادہ سے زیادہ, کہاں 100 اونٹ قربان بھی کرنے اور پھر اس کے بعد وہ قبول بھی ہو جائیں اللہ کے راستے میں, اس کے برابر ہے. اور لا الہ الا اللہ تو تمام آسمان و زمین کے درمیان جو کچھ ہے اس کو بھر دے گا. تو سبحان اللہ کتنی آسانی ہے, کتنے ہی سارے لمحات ہیں, کتنے ہی سارے گھنٹے ہیں, اگر آپ دیکھیں تو ہم ویسٹ کرتے رہتے اور ہماری عمر پگھلی جا رہی ہے, اور ہم یہ نہیں سوچتے کہ دیکھو کتنا میرے پاس اللہ تعالیٰ نے قیمتی سرمایہ دیا یہ زندگی کا اور فراغت کا. آپ صلی اللہ علیہ وسلم نے فرمایا نا کہ یہ دو چیزیں ہیں جن کی لوگ قدر نہیں کرتے, فراغت اور صحت, ان دو چیزوں کی لوگ نہیں قدر کرتے کہ اللہ نے آپ کو فراغت دی اور اس کو بھی ویسٹ کر رہے ہیں, وہ چاہ رہے ہیں کہ کوئی آ کے میرے پاس بیٹھے, اور یہ تو اچھا ہوا کہ انہوں نے آپ کو فارغ کر دیا, نہیں یہ اچھا ہوا کہ انہوں نے آپ کو چھوڑ دیا تاکہ آپ کم از کم اپنی کام کر سکیں, اپنی آخرت بنا سکیں. ورنہ تو پہلے جب کسی جوان کے پاس جاؤ تو وہ یہی کہتے ہیں ہمارے پاس ٹائم کہاں ہے, ہم نے بچوں کو دیکھنا ہے, گھر کو دیکھنا ہے, اللہ تعالیٰ نے سب چیزوں سے آپ کو فارغ کر دی. اور آپ صلی اللہ علیہ وسلم نے فرمایا تم میں سے کوئی ایسا نہیں ہے جو روزانہ احد پہاڑ کے برابر عمل کرے. صحابہ نے کہا یہ کیسے ہم عمل کر سکتے ہیں, یہ تو بہت بڑا عمل ہے, احد پہاڑ کے برابر کوئی عمل کر سکتا ہے؟ انہوں نے کہا کہ یہ تو بہت مشکل ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا نہیں, ہر شخص اس کی طاقت رکھتا ہے. انہوں نے پوچھا وہ کیسے, آپ صلی اللہ علیہ وسلم نے فرمایا سبحان اللہ کا ثواب احد سے زیادہ ہے, سبحان اللہ, لا الہ الا اللہ کا ثواب احد سے زیادہ ہے, اللہ اکبر کا ثواب احد سے زیادہ ہے, الحمدللہ کا ثواب احد سے زیادہ ہے. دیکھو سبحان اللہ, میرے رب کا کتنا کرم ہے کہ چھوٹے چھوٹے کلمات دے کے ہمارے لیے اجر کے اتنے پہاڑ جمع کر دیے, ہم پھر بھی غافل رہے کہ ایک سبحان اللہ ہماری زبان پہ مشکل ہے. آ ہم کہیں گے کہ آئے ہائے تسبیح کر کر کے تھک گئے ہیں, اب سر میں درد ہو گئی, ہاں لیکن ٹی وی دیکھتے دیکھتے نہیں ہم تھکتے, کیونکہ ان چیزوں کے شوق, کیونکہ غفلت میں زندگی جب گزری ہوتی نا تو پھر بڑھاپا بھی یہ نہ ہو, اللہ نہ کرے کہ اس وہ بھی غفلت میں گزر جائے. سلیمان علیہ السلام ایک دفعہ اپنے تخت پہ جا رہے تھے اپنے لاؤ لشکر کے ساتھ اور جنات کے ساتھ پرندوں کے ساتھ, تو ایک عابد تھا اس نے دیکھا تو اس نے کہا واہ کیا بات ہے ان کی بادشاہت کی, تو سلیمان علیہ السلام نے فرمایا مومن کے اعمال نامے میں ایک تسبیح جو ہے, ایک تسبیح وہ سلیمان بن داؤد کے سارے ملک سے زیادہ بہتر ہے, اس لیے کہ یہ ملک تو فنا ہو جائے گا لیکن وہ جو تسبیح ہے وہ باقی رہنے والی ہے. سبحان اللہ کہ یہ تسبیح ختم نہیں ہوگی, یہ تو ہر سونے چاندی سے زیادہ بہتر ہے, یہ تو باقیات و صالحات میں سے ہے. اور پھر جب انسان اس ایج میں پہنچتا ہے تو بندہ سوچتا ہے کہ ہائے زندگی میں کتنی کوتاہیاں کی, کتنے گناہ کرے, اب ان کا کیا بنے گا. وہ بھی اس تسبیح سے دیکھیں ایسے معاف ہو جاتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا ہے کہ زمین پر کوئی شخص ایسا نہیں جو لا الہ الا اللہ، اللہ اکبر، لا حول ولا قوت الا باللہ کہے مگر اس کے گناہ معاف کر دیے جاتے ہیں، اگرچہ سمندر کی جھاگ کے برابر کیوں نہ ہو. تو اللہ تعالیٰ نے دیکھو گناہوں کی گلٹ سے بھی نکال دیا کہ یہ محسوس نہ کرنا، تم اب بھی اپنے گناہوں کی بخشش کروا سکتے ہو. اور اگر آپ کو اور یہ گناہوں کا گلٹ ہو تو اس کے بارے میں ایک اور بھی بات آتی ہے. آپ صلی اللہ علیہ وسلم کے پاس بعض لوگ آئے جو کہ غریب تھے، فقیر تھے، تو آ کے انہوں نے کہا کہ ہم کیا کریں، جو امیر لوگ ہیں وہ تو صدقات کرتے ہیں، صدقے کر کے ان کے درجے اتنے بلند ہو گئے، وہ غلاموں کو آزاد کرتے ہیں، یہ کرتے ہیں، تو ہم کیا کریں، روزہ نماز میں تو ہم ان کے برابر ہیں لیکن ہم تو صدقہ نہیں کر سکتے، تو ہم کیا کریں کہ ہم ان کے ساتھ اجر میں شامل ہو جائیں. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ ہر نماز کے بعد یہ 33 دفعہ سبحان اللہ، 33 دفعہ اللہ اکبر، 33 دفعہ الحمدللہ کہا کرو، اور تو تم ان کے برابر درجے میں، یعنی وہ جو صدقہ کرنے والے ہیں، تمہارے پاس اگر اتنا نہیں بھی ہے کوئی بات نہیں، تم ان کے برابر اجر پالو گے. اور اگر کہو ایک دفعہ اس کے بعد لا الہ الا اللہ وحدہ لا شریک لہ، لہ الملک ولہ الحمد، یحیی و یمیت وہو علی کل شیء قدیر، تو پھر تو سارے گناہ چاہے سمندر کے جھاگ کے برابر ہوں، اللہ تعالیٰ ان کو معاف کر دیتا. پھر انسان یہ سوچتا ہے، جیسے جن لوگوں کو قرآن نہیں پڑھے ہوئے، نہیں پڑھنا آتا یا غلطیاں بہت ہوتی ہیں، وہ ڈرتے ہیں کہ اب قرآن ہم کیسے پڑھیں، اگر پڑھیں گے تو بجائے ثواب کے غلطیاں اتنی زیادہ ہم نکلیں گی. تو کیا کریں، قرآن کو تو سیکھیں تو صحیح، مگر یہ کلمات قرآن پڑھنے پہ بھی کفایت کرتے ہیں. یہ روایت آتی ہے ابن ابی ارقط کی، کہتے ہیں کہ ایک آدمی نبی صلی اللہ علیہ وسلم کے پاس آیا اور عرض کیا کہ میں تو قرآن کا تھوڑا سا حصہ میں یاد نہیں کر سکتا، میرے سے میں نہیں پڑھ سکتا، تو مجھے کوئی ایسی چیز اس کی جگہ سکھا دیں جو اس کی جگہ مجھے کافی ہو جائے. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہو سبحان اللہ، الحمدللہ، لا الہ الا اللہ اور اللہ اکبر، تو یہ تمہیں قرآن کی جگہ کافی ہو جائیں گے. یعنی اگر آپ سے بہت دیر، قرآن پڑھنا اپنی جگہ لیکن بہت دیر نہیں پڑھا جاتا تو اس کے بعد بھی آپ یہ کلمات کہتے ہیں تو یہ اتنا بڑا آپ کو اجر دے سکتے ہیں کہ قرآن پڑھنے کے برابر ہوگا. اسی طرح جب اس ایج میں انسان آتا ہے تو تھکاوٹ بہت جلدی ہو جاتی ہے، تھوڑا سا کام کرنے سے تھک گئے، تو تھکاوٹ کا کیا علاج کریں؟ ٹائلنول تو اپنی جگہ ہے، لیکن ایک علاج وہ ہے جو فاطمہ رضی اللہ تعالیٰ عنہ کو آپ صلی اللہ علیہ وسلم نے بتایا تھا کہ چکی پیس پیس کے ان کے ہاتھوں میں گٹھے پڑ گئے تھے اور آپ صلی اللہ علیہ وسلم کے پاس آئیں اور ان کو بتایا کہ ایسا ایسی میری حالت ہے، تو آپ صلی اللہ علیہ وسلم نے ان کو بھی یہی فرمایا کہ یہ کلمات، یہ چار کلمات رات کو پڑھ لیا کرو، یہ تھکاوٹ کا بھی علاج ہے. دیکھیں جسمانی جو انسان کا عارضہ ہے اس کا بھی علاج اس تسبیح میں ہے. اور آپ صلی اللہ علیہ وسلم نے اپنی بیٹی کو بتایا، اچھا اب یہ دیکھ لیں کہ وہ جو جنت کی خاتون ہیں، خاتون جنت، جنت کی شہزادی ہیں، ان کے ہاتھوں میں گٹھے پڑ گئے تھے چکی پیس پیس کے، اور اگر ہمیں تھوڑا سا کام کرنا پڑے تو ہم اپنے آپ کو کتنا مظلوم سمجھتے ہیں، ہائے اب اس عمر کے اندر مجھے یہ کام کرنے پڑے، ہائے اب میں یہی میرے اوپر وقت آنا تھا، جب کہ آپ صلی اللہ علیہ وسلم کی اپنی پیاری بیٹی ہیں اور دیکھو کس حالت پہ ہیں. اور کبھی یہ نہیں انہوں نے جیسے اپنے آپ کو مظلوم ظاہر کر کے، ہائے میں کہاں نبی کی بیٹی ہو کے یہ کام کر رہی ہوں. اگر انہوں نے آر نہیں سمجھی تو ہمیں نہیں آر سمجھنا چاہیے کوئی کام کرنے کو بھی، اور ہمارے نبی پاک صلی اللہ علیہ وسلم نے بھی نہیں آر سمجھا تھا. اسی طرح جب آپ صلی اللہ علیہ وسلم معراج پہ گئے تھے، ابراہیم علیہ السلام سے ملے تھے، تو ابراہیم علیہ السلام نے فرمایا آپ اپنی امت کو میری طرف سے سلام کہیے گا اور ان سے کہیے گا کہ جنت کی جو زمین ہے نا یہ بڑی عمدہ ہے اور اس کا پانی بڑا میٹھا ہے، لیکن اس کی زمین جو ہے بنجر ہے. سبحان اللہ، الحمدللہ، لا الہ الا اللہ اور اللہ اکبر کہہ کے یہاں پہ اپنے لیے درخت لگائیں. اس کا کیا مطلب ہے کہ جنت کی زمین بڑی عمدہ ہے، یعنی کہ کیا مطلب ہے، آپ کو صرف بیج لگانے کی ضرورت ہے، آپ نے یہ سبحان اللہ الحمدللہ اس کے بیج لگا دیے نا، درخت خود بخود اگیں گے، خود بخود بڑے ہوں گے، اتنی عمدہ زمین ہے. جس جگہ کی زمین عمدہ ہوتی ہے وہاں پہ کیا ضرورت ہوتی ہے صرف بیج لگانے کی، باقی کام تو زمین خود ہی کر دیتی. تو یہ فرمایا کہ یہ اپنی امت کو بتائیں کلمات. اسی طرح ایک روایت میں آتا ہے کہ جب تک انسان ذکر کرتا رہتا ہے نا، فرشتے جنت میں اس کے لیے مکان تعمیر کرتے رہتے ہیں. جب وہ ذکر کرنے سے رک جاتا ہے تو فرشتے تعمیر کرنے سے رک جاتے ہیں, اور جب ان سے پوچھا جاتا ہے کہ تم نے کنسٹرکشن کیوں روک دی تو وہ کہتے ہیں اس تعمیر کا خرچ ابھی تک نہیں آیا, پیمنٹ نہیں آئی ہے. پیمنٹ آئے گی تو وہ وہاں پہ کنسٹرکشن کریں گے. آپ پیمنٹ بھیجیں گے نا پیچھے, آپ جب پیمنٹ ہی نہیں بھیجیں گے تو وہ روک دیں گے. آپ کا گھر بن رہا ہو پاکستان میں کہیں اور, تو آپ پیمنٹ بھیجتے تو کام چلتا ہے نا. تو یہ پیمنٹ کیا ہے؟ یہ ذکر ہے. جو آپ ذکر کریں گے وہ پیمنٹ مل رہی ہے ان کو, اور وہ تعمیر کرتے چلے جائیں گے. تو اگر آپ اپنے اتنے سارے گھر بنانا چاہتے ہیں جنت میں, یہاں پہ تو پتہ نہیں انسان کو ایک بھی گھر نصیب ہوتا ہے یا نہیں پیڈ آف, تو وہاں پہ تو دیکھو جنت میں گھر بنانا کتنا آسان ہے, اور آپ صلی اللہ علیہ وسلم نے کتنا پیارا اس کا نسخہ بتا دیا. اسی طرح دعاؤں کی قبولیت بھی اس میں ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کچھ دعائیں ایسی ہیں جن کو 100 بار پڑھنے والا کبھی محروم نہیں ہوتا. اور وہ کون سی دعائیں؟ یہ دعا کی بھی جگہ, سبحان اللہ الحمدللہ اللہ اکبر, یہ دعا کی بھی جگہ ہے کہ آپ یہ بولیں گے تو یہ دعائیں ہیں جو کبھی رد نہیں ہوتی. تو اسی طرح بعض دفعہ اس ایج میں جوڑوں کے درد ہوتے ہیں, ہڈیوں میں درد ہو رہا ہے, تو آپ صلی اللہ علیہ وسلم نے اس کا بھی یہ نسخہ بتایا. دیکھیں ہر جو نعمت آپ کو ملی ہے نا, اس کا حق ہے, آپ کو حق ادا کرنا ہے. اور ان چیزوں کا کیا حق ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ ہر صبح کو ہر جوڑ اور ہر ہڈی پر صدقہ دینا ضروری ہے, کہ آپ اس کا شکر ادا کریں نا اللہ تعالیٰ کو کہ اللہ تعالیٰ نے آپ کو نیند سے صبح کو جگایا تو آپ صحیح سلامت ہیں, آپ کے جوڑ کام کر رہے ہیں, آپ کی ہڈیاں کام کر رہی ہیں, تو اس کے اوپر کیا صدقہ دیں گے آپ؟ فرمایا 360 جوڑوں پہ اللہ تعالیٰ نے ہر انسان کو پیدا کیا, اس کا صدقہ دینا اس پہ لازم ہے. تو آپ کیسے دیں گے 360 جوڑوں کا صدقہ ایوری مارننگ دینا؟ کتنا مشکل ہے. تو اس پہ صحابہ نے پوچھا یہ تو بہت مشکل ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا ہر تسبیح صدقہ ہے, ہر تکبیر صدقہ ہے, یعنی آپ سبحان اللہ کہیں یہ بھی صدقہ, الحمدللہ کہیں یہ بھی صدقہ, اللہ اکبر کہیں یہ بھی صدقہ ہے, اور اسی طرح کسی تکلیف دہ چیز کو راستے سے ہٹا دینا یہ بھی صدقہ ہے, اور ہر نیکی کا حکم دینا بھی صدقہ ہے, ہر برائی سے روکنا بھی صدقہ ہے, یہ بھی صدقات ہیں. تو اس میں تو کچھ بھی نہیں جاتا نا. اگر کسی کو نیکی کی بات بتا دیں, سکھا دیں, یاد رکھیں ہر ایک انسان جو ہے معلم بھی ہے اور طالب علم بھی ہے. آپ معلم کس کے آپ کہیں مجھے تو کچھ آتا ہی نہیں, میں کس کو کیا سکھاؤں؟ ہر ایک انسان کسی نہ کسی دوسرے سے زیادہ نالج رکھتا ہے. ٹھیک ہے, ہو سکتا ہے کہ آپ کو نماز پڑھنی آتی ہے, ہو سکتا ہے کسی کو نماز نہ پڑھنی آتی ہے, ہو سکتا ہے کسی کو سبحان اللہ نہ بولنا آتا ہو, لا الہ الا اللہ نہ بولنا آتا. آپ کے پاس جتنا نالج ہے, چاہے آپ کہیں میرے پاس تو بہت تھوڑا ہے, الف بھی پڑھنا آپ کو اور آپ کو آتا ہے وہ بھی کسی کو سکھا دو, با اور تا پڑھنا آتا ہے وہ بھی کسی کو سکھا دو, سکھانے والے بنو. اس طرح سے بھی آپ اپنا وقت بہت پروڈکٹیو گزار سکتے. میں یہ نہیں کہہ رہی آپ کو, میں یہاں پہ کوئی وہ ٹپس نہیں دینے آئی کہ آپ کا ٹائم پاس کیسے ہوگا, کیونکہ میں نے آپ کو بتایا وہ پاس ہو جانا ہے, چاہے آپ سو کے گزاریں, چاہے آپ ٹی وی کے آگے گزاریں, چاہے آپ گپے مار کے گزاریں, چاہے آپ کچھ بھی کر کے گزاریں, لیکن یہاں پہ ہم وہ بات کریں گے جس سے آپ کو دنیا اور آخرت کے فائدے ہیں. کہ ہر ایک انسان سیکھنے والا بھی اور سکھانے والا بھی, ہم ہر روز کچھ نہ کچھ لرن کر رہے ہیں اور ہر روز ہم کسی کو کچھ سکھا سکتے ہیں. آپ صلی اللہ علیہ وسلم کے پاس ایک بدو آیا اور اس نے کہا مجھے کوئی بہترین چیز کی تعلیم دیں, بہترین چیز مجھے کوئی سکھا دیں. تو آپ صلی اللہ علیہ وسلم نے اس کا ہاتھ پکڑ لیا. اب یہ آپ صلی اللہ علیہ وسلم کا خاص انداز ہے کہ دیکھیں ہاتھ پکڑ کے اس کو سکھا رہے ہیں, کیونکہ ہاتھ پکڑنے سے کیا ہوگا, ایک کنیکشن بن گیا ہے نا, ایک محبت, ایک تعلق. ورنہ وہ کہیں لیکن جس کو کچھ نہیں آتا ہوتا وہ بیچارہ کہتا ہے کہ میں تو اس سے بہت کم ہوں, میں کہاں ان کے برابر, یہ تو تعلیم ہی آتا ہے. آپ نے اس کا ہاتھ تھاما اور فرمایا سبحان اللہ اور الحمد للہ اور اللہ اکبر اور لا الہ الا اللہ کہو. یعنی کتنی پیاری تعلیم دی سمپل ورڈز میں, نہ کوئی بہت لمبے لمبے وظیفے بتائے, تم 125,000 دفعہ یہ پڑھو, فلانی دفعہ یہ پڑھو, نہیں, بالکل سمپل تاکہ وہ کر سکے. کیا کوئی ایسا ہے آپ کے ارد گرد جس کو آپ کچھ سکھا سکتے ہو؟ اپنے پوتوں کو لے لیں, اپنی نواسوں کو لے لیں, اپنے کوئی آپ کے کوئی مسلمان میڈ ہے اس کو لے لیں, کوئی آپ کی دوست ہے جس کو اتنا نہیں آتا اس کو لے لیں, مگر اپنے آپ کو فعال بنائیں कि आपकी इस ज़िंदगी से किसी ना किसी को फ़ायदा पहुंचे। ये ना हो कि आपके बाद आपके बच्चे यही कह रहे हो कि अम्मी को ड्रामा ये बहुत पसंद था, और पोते नवासे ये कह रहे हैं ये रिसाले अम्मी पढ़ा करती थी, नानी पढ़ा करती थी, दादी पढ़ा करती थी, और ये फिल्में उनको बड़ी पसंद थी और ये गाने उनको बहुत पसंद थे। अगर वो ये बातें करेंगे तो ये आसार हैं जो आप छोड़ जाएंगे दुनिया में। हर एक इंसान के कुछ आसार होते हैं, हर एक इंसान अपने पीछे कोई ना कोई इफ़ेक्ट्स छोड़ के जाता है। आपके इफ़ेक्ट्स क्या होंगे ये सोचना चाहिए हमें, कि हम जिधर बैठते हैं, जिधर रहते हैं, जिस माहौल में हम हैं, जब हम वहाँ से जाएं तो क्या अच्छी यादें छोड़ के जाएंगे कि लोग याद करें और लोग कहें कि फलां कितनी नेक थी और उसकी ये चीज़ें थी जो अच्छाई की थी, या उसके बाद आपका सदका जारिया कुछ और चीज़ें बन जाए। तो ये बद्दू को आप सल्लल्लाहु अलैहि वसल्लम ने चार ये कलिमात जब सिखा दिए तो वो चल पड़ा, थोड़ी दूर गया, फिर कुछ उसने सोचा, फिर वापस आया और आके कहने लगा, देखो कितना अक्लमंद था, उसने आके कहा या रसूलल्लाह सुभानअल्लाह अल्हम्दुलिल्लाह अल्लाहु अकबर ला इलाहा इल्लल्लाह ये तो अल्लाह के लिए है, तो मेरे लिए इसमें क्या है? अल्लाह अकबर कहता मेरे लिए इसमें क्या है? तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अराबी, जब तुम सुभानअल्लाह कहोगे तो अल्लाह ताला कहेगा तुमने सच कहा, जब तुम अल्हम्दुलिल्लाह कहोगे अल्लाह ताला कहेगा तुमने सच कहा, अल्लाह ताला यानी जवाब देगा तुम्हें, जब तुम कहोगे ला इलाहा इल्लल्लाह तो अल्लाह ताला फरमाएगा तुमने सच कहा, जब तुम कहोगे अल्लाहु अकबर अल्लाह ताला फरमाएगा तुमने सच कहा, और जब तुम कहोगे अल्लाहु मगफिर ली इसके बाद क्या कहोगे? अल्लाहु मगफिर ली तो अल्लाह ताला कहेगा मैंने बख्श दिया। अब था तो अनपढ़ आदमी, लेकिन देखो कितना उसने अकलमंदी का सवाल किया कि मेरे लिए क्या है, यानी इसके मतलब है ये तस्बीहात करके उसके बाद हम ये भी कह दिया करें अल्लाहु मगफिर ली, और फिर जब तुम कहोगे अल्लाहुमरहमनी अल्लाह मुझ पे रहम कर दे तो अल्लाह ताला फरमाएगा मैंने माफ़ कर दी, मैंने रहम कर दिया, और जब तुम कहोगे अल्लाहुमरज़ुकनी अल्लाह मुझे रिज़्क दे दे तो अल्लाह ताला फरमाएगा मैंने रिज़्क देने का फ़ैसला कर दिया। सुभान अल्लाह, बद्दू ने अपने हाथ पे ये सात कलिमात गिन लिए और चला गया, और हमें कितना कुछ सिखा गया कि हमें तो ये अकल भी नहीं आनी थी कि इसके बाद अल्लाहुमगफिरली कहें, है ना, अल्लाहुमरहमनी कह दें हम, अल्लाहुमरज़ुकनी कह दें हम, तो देखो कितने प्यारे कलिमात उसकी वजह से हमें भी मिल गए। इस तरह बाज़ दफ़ा रात को कई लोगों को जैसे चीज़ें डराती हैं, डरावनी चीज़ें होती हैं, खौफ आता है रात को, तो उसके बारे में भी हदीस है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो अपने माल को खर्च करने से बचाए यानी बुखल करता है, दुश्मन से मुकाबला करने से डरे, रात से खौफ खाए, रात को उसको डर लगता है कि वो उसको परेशान करती है, यानी जैसे होता ना कि अंधेरा छा रहा है तो एक डिप्रेशन है, एक परेशानी हो रही है कि अब तो जल्दी रात हो जाए करेगी, तो एक वहशत होने लगती है, तो वो इस कॉल की कसरत करे, बहुत ज़्यादा पढ़ेगी, गिन गिन के नहीं कि बस 33 दफ़ा पढ़ लिया, कसरत करे सुभान अल्लाह अल्हम्दुलिल्लाह ला इलाहा इल्लल्लाह और अल्लाहु अकबर के, तो ये इंशाल्लाह उसके इस चीज़ को खौफ को दूर कर देंगे। इसी तरह दुख के लिए भी, दुख और गम जो होता है जब इंसान को किसी की बातों से मसलन दुख होता है, तो आपको पता है आप सल्लल्लाहु अलैहि वसल्लम को काफिर कैसी कैसी बातें सुनाते थे और वो कितनी गमगीन होते थे उनकी बातें सुन के, तो अल्लाह ताला ने कुरान करीम में उनको एक नुस्खा दे दिया। अल्लाह ताला ने अपने नबी को क्या नुस्खा दिया, वो हम सब की जब हमें कोई दुख देने वाली बात कहे ना तो हमारे लिए भी यही है, वसब्बि बिहम्दि रब्बिका क़ब्ला तुलूए शम्सी व क़ब्ला ग़ुरूबिहा व मिन आनाए लैल, सुबह को भी और फरमाया शाम को भी, सूरज निकलने से पहले भी और गरूब होने से पहले भी और रात के औकात में भी और अतराफ नहार और दिन के सुबह और शाम के वक्त अव्वल और आखिर में, ये अल्लाह ताला की तस्बीह करो, लाअल्ला कतरदा ताकि तू राज़ी हो जाए, इतनी तस्बीह करो कि तुम राज़ी हो जाओ। तो उसका भी इलाज किस में, दुख और गम के लिए अल्लाह ताला ने अपने नबी को जो नुस्खा दे दिया वही नुस्खा हम सब के लिए, कि हम अपने दुख और गम को दूर करने के लिए ये तस्बीहात ये पढ़ा करें। इसी तरह ये कलिमात जब इंसान बोलता है तो ये कलिमात कहाँ तक पहुँचते हैं ये आपको पता है, हदीस में आता है कि जब तुम लोग अल्लाह ताला की अजमत के कलिमात बोलते हो ना, ये सुभान अल्लाह अल्हम्दुलिल्लाह और ला इलाहा इल्लल्लाह, तो ये तीनों जो हैं ऊपर चले जाते हैं, कहाँ तक जाते हैं पता है, अर्श तक, और अर्श के इर्द गिर्द चक्कर लगाते हैं, और इनकी ऐसी भिनभिनाहट होती है जैसे शहद की मक्खियों की भिनभिनाहट, और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ये अपने कहने वाले का जिक्र अल्लाह के सामने करते हैं। सुभान अल्लाह, क्या तुम नहीं चाहते कि अल्लाह के दरबार में तुम्हारा जिक्र हो? कितनी बड़ी बात है कि जहाँ तक हमारी पहुँच नहीं है वहाँ तक हमारे नाम पहुँच जाए, कि ये जिक्र जाके अल्लाह के पास हमारे नाम लें। सुभान अल्लाह, यानी कितना बड़ा मकाम और कितनी ऊंची उड़ान हो सकती है एक इंसान की इन अस्कार के साथ। तो सब अस्कार ये तभी हो सकते हैं जब इंसान की ज़ुबान फारिग हो, तब ये अस्कार कर सकता है। अगर हमारी हर वक्त ज़ुबान कभी गपशप करने के शौकीन है, हम कभी हम किसी को कुछ सुना रहे हैं, किसी को ताना दे दिया, किसी की गीबत कर दी, किसी के चुगली कर दी, किसी के इल्ज़ाम दे दिया, किसी का मजाक उड़ा लिया, तो ख़ुद सोचें कि ये कलेमात तब तो फिर आप अदा कर ही नहीं सकते। ये तो तभी होंगे ना जब आप फारिग हों, ज़ुबान को फारिग करें। तो अल्लाह ताला को, क्योंकि बहुत ज़्यादा जो बेमकसद गुफ्तगू करें और माल को ज़ाया करें और गैर ज़रूरी सवाल करें, ऐसा इंसान अल्लाह ताला को पसंद नहीं। अल्लाह ताला ने ख़ुद अपने कुरान में फ़रमाया उज़्कुरुल्लाह ज़िक्रन कसीरा, अल्लाह का ज़िक्र करो बहुत ज़्यादा। तो क्यों ना हम अल्लाह का ज़िक्र करके अल्लाह को राज़ी करें, बजाय इसके कि हम दूसरी फालतू बातें करते हैं। इस तरह आपने देखा है वसवसे भी आते रहते हैं, कभी दिल में कोई वसवसे आ रहे हैं, कभी कोई वसवसे। जानते हैं वो कौन वसवसे डालता है? शैतान। सबको पता है ना शैतान, तो शैतान को भगाने का क्या तरीका? ये आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब इंसान अल्लाह का जिक्र करता है तो शैतान कैसे भाग जाता है? दूर भाग जाता है अल्लाह के जिक्र से। और जब वो गाफिल होता है तो फिर से शैतान आ जाता है और उसके दिल पर जम के बैठ जाता है। तो ये आके दिल में वसवसे कब उसको डालने का चांस मिलता है? जब इंसान गाफिल होता है। जो ही आपने जिक्र किया वो शैतान भाग जाएगा, फिर तो वसवसे नहीं आ सकते, क्योंकि ये शैतानी वसवास होते हैं। तो जिक्र की कसरत करें। इसी तरह जब जैसी इंसान की ज़िंदगी होगी ना वैसी उसकी मौत है, और जैसी मौत होगी उसी तरह वो उठाया जाएगा। अगर हम चाहते हैं कि हम अल्लाह के हाँ उठाए जाएँ तो एक अच्छी हालत में उठाए जाए, तो अपनी ज़िंदगी वैसी बना ले, क्योंकि उसी किसी दिन भी अल्लाह की तरफ से बुलावा आ जाएगा। तो जब इंसान जाए तो कैसे जाए कि उसकी ज़ुबान पे अल्लाह का ज़िक्र हो। जो फालतू बातें करते हैं, आपको पता है कई लोगों की जब तजर्बात उन्होंने एक जगह पे किए, कंपाइल किए, तो यही कहा गया कि जो ज़िंदगी में जो बातें बोलता था ना, जब मरने लगा उस वक़्त भी वही बातें उसकी ज़ुबान पर थी। एक आदमी बेचता था चीज़ें, तो वो आवाज़ लगाता था दो दो आने, दो दो आने, दो दो आने, पुरानी बात है। तो कहते हैं जब उसको वो मरने लगा तो उसको कह रहे थे कि कलमा पढ़ो, उससे कलमा नहीं पढ़ा जा रहा था, वो दो दो आने ही कह रहा था। जो कलेमात आप मुंह पे रखते हैं अपने, जो जारी रहते हैं, अगर कोई गालियाँ देने का आदी है तो जब मुसीबत आती है तो उसके मुँह से वही गालियाँ निकलती। देखें अगर एकदम से आगे से कोई ट्रक आ जाए, गाड़ी जा रही है एकदम ट्रक, तो जो मुंह से निकलता है वो एकदम से अनकॉन्शियसली निकलता है ना। तो जब भी इंसान के ऊपर मुसीबत या तकलीफ कोई आती है, वो अनकॉन्शियसली जो वर्ड्स निकलते हैं वही मौत के वक्त भी निकलेंगे। इसलिए अच्छे कलिमात को अपनी ज़ुबान पे हमेशा जारी रखें, और ऐसी मजलिसें रखें जो अल्लाह के ज़िक्र करने वाली हैं। ऐसी मजलिसों में उठा बैठा करें जहाँ पर आपको अल्लाह का ज़िक्र याद दिलाया जाए, क्योंकि वो मजलिसें भी क़्यामत के दिन इंसान के हक में गवाही देंगी। जिस कुर्सी में आप बैठेगा और अल्लाह का जिक्र करें वो क़्यामत के दिन गवाही देगी। जिस सोफ़े पे बैठ के अल्लाह का जिक्र करोगे वो गवाही देगा। जिस जिस जगह पे जाओगे, और अगर आप चाहते हो आपकी गवाहियाँ बहुत अच्छी अच्छी हों क़्यामत के दिन, और बहुत ज़्यादा हों आपके हक में गवाहियाँ, तो उतने ही ज़्यादा जगहों पर आप जिक्र करते रहें। जो सफ़र में, हज़र में, दिन रात लेटते उठते बैठते अल्लाह का जिक्र करता रहे, सोचें कितने सारे उसने गवाह बना लिए अपने लिए। इस तरह से ही अपने लिए कोशिश करें कि लघवियात से दूर रहें, यानी बेकार चीज़ों से, जिनका ना कोई दुनिया का फ़ायदा ना आखरत का फ़ायदा। गुनाहों से तो हमने बचना ही है, लेकिन लघवियात से भी बचें। ऐसे बन जाएं कि आपकी ज़ात से किसी ना किसी को नफ़ा पहुँचे। आप ये सोचते होंगे कि अब इस उम्र में मैं कैसे किसी को नफ़ा पहुँचूँ, चाहे थोड़ा सा पहुँचा सकते हैं, अच्छी बात ही करके पहुँचा दें। देखें, आपके लिए ये ज़रूरी नहीं है कि आप सारी दुनिया को राज़ी करें, लेकिन आपके लिए ये ज़रूरी है कि आपकी ज़ात से किसी को तकलीफ़ ना पहुँचे, अजियत ना पहुँचे। आपको ये नहीं कहा जा रहा सबको आपने खुश करना है, मगर इतना तो कर सकते हैं ना कि मैं अपनी ज़ुबान से, अपने हाथ से, अपने ख्यालात से, अपने बिहेवियर से किसी को तकलीफ़ ना दूँ। اتنا تو ہم کر سکتے ہیں نا. تو کیونکہ دیکھیں قیامت کے دن آپ صلی اللہ علیہ وسلم نے فرمایا مجھ سے سب سے دور اور سب سے زیادہ مبغوض ترین جس پہ آپ صلی اللہ علیہ وسلم کو غصہ ہوگا وہ ہوگا جو بہت زبان درازیاں کرنے والا بد اخلاق ہو, یعنی بہت زبان ہر وقت زبان چلاتے رہنا. اب زبان سے ظاہر ہے فائدے کی چیزیں کم نکلیں گی, اور جب زبان ہر وقت انسان چلائے گا تو اس کے اوپر کوئی نہ کوئی غلط باتیں ہی نکلیں گی. اسی طرح کچھ انسان ایسے ہوتے ہیں جو مر جاتے ہیں لیکن ان کے اخلاق زندہ رہتے ہیں, اور کچھ زندہ رہ کے بھی مردوں کی طرح ہوتے ہیں. تو ہم ایسے نہ رہیں کہ ہم زندہ رہ کے بھی لوگوں میں اسی طرح کے لوگوں کو اپنی زبان کے تیروں سے, اپنی نظروں سے اور اپنے سلوک کے ساتھ تنگ کیے رکھیں. ایون غصہ بھی آئے تو غصے کو بھی, جب اس عمر کے اندر انسان پہ چڑچڑاپن اور غصہ آ جاتا ہے تو آپ صلی اللہ علیہ وسلم نے فرمایا جس نے اپنے غصے پہ قابو پا لیا نا اللہ تعالیٰ اس کی پردہ پوشی فرمائے گا. قیامت کے دن اگر آپ چاہتے ہیں میرے گناہوں کی پردہ پوشی فرما دے اللہ تعالیٰ, اپنے غصے کو کنٹرول کرو. اور جس نے اپنے غصے کو پی لیا, حالانکہ وہ چاہتا تو اظہار کر سکتا تھا, آپ بھی چاہتے تو دو باتیں بول سکتے تھے کسی کو جواب میں, تو جس نے اظہار نہیں کیا ضبط کر لیا, اللہ تعالیٰ قیامت کے دن اس کے دل کو خوشی سے بھر دے گا. اور اس دن خوشی کس چیز کی ہوگی؟ جس کو جنت مل جائے, جس کو اللہ تعالیٰ اپنے عذابوں سے بچا لے. تو غصے کو پی جائیں, کنٹرول کر لیں. آپ صلی اللہ علیہ وسلم نے فرمایا کیا میں تمہیں ایسا شخص نہ بتاؤں جو جہنم کی آگ پہ حرام ہے اور جہنم کی آگ اس پہ حرام ہے. ہر وہ شخص جو اپنے حسن سلوک کی وجہ سے ہر دل عزیز ہے, جو نرم ہے پولائٹ, اور جو سہل ہے آسان ہے, لوگوں کے لیے آسانیاں پیدا کرو, مشکلات نہ کرو کہ لوگوں کو جان مشکل میں ڈال دی کہ یہ آیا تو میری جان ایک مصیبت میں پڑ گئی. نہیں, لوگوں کے لیے نفع مند رہو, کیونکہ اللہ کے محبوب ترین وہ لوگ ہیں جو دوسروں کے لیے نفع رسان, فائدہ دیتے ہیں دوسروں کو. انسانوں کے لیے فائدہ مند بنو, کسی نہ کسی طور پہ کوشش کرو کہ میری ذات سے کیا فائدہ پہنچ سکتا ہے کسی کو. ایسے نہیں کہ بس ہم مرنے سے پہلے ہی مرے ہوئے ہوں کہ بھئی ہم نے کیا کرنا ہے, ہم تو کچھ کر ہی نہیں. نہیں, ہر ایک انسان کسی نہ کسی کو کسی طریقے سے فائدہ پہنچا سکتا ہے. اپنے علم سے پہنچا دیں, اپنے اچھے مشورے سے پہنچا دیں, اچھی نصیحت سے پہنچا دیں, اچھی بات کر کے پہنچا دیں, کسی کا دل خوش کر کے پہنچا دیں, کسی نہ کسی کو نفع دے سکتے ہیں. بیٹھے بیٹھے کوئی کام کر کے کسی کو نفع پہنچا دیں, مگر نفع مند بنے. اسی طرح آپ صلی اللہ علیہ وسلم نے فرمایا اللہ تعالیٰ جب کسی بندے سے خیر چاہتا ہے تو اس سے کام لے لیتا ہے. لوگوں نے پوچھا کس طرح سے کام لیتا ہے, تو آپ صلی اللہ علیہ وسلم نے فرمایا موت سے پہلے اللہ تعالیٰ اس کو نیک عمل کی توفیق دے دیتا ہے. تو دیکھیں اگر اللہ تعالیٰ نے ہمیں آج یہ باتیں سنوا دی ہیں تو اس کا مطلب اللہ تعالیٰ چاہتے ہیں کہ ہم اپنے لیے نیکیاں کما سکیں. دنیا میں بھی ہم ایسے رہیں کہ جب دنیا میں رہیں تو ہمارے ارد گرد والے ہمارے شر سے محفوظ رہیں, اور وہ ہم سے محبت کرنے والے ہوں اور ہم ان سے محبت کرنے والے, اس میں کوئی خیر نہیں. آپ صلی اللہ علیہ وسلم نے فرمایا اس میں کوئی خیر نہیں جو نہ کس سے محبت کرتا ہے نہ اس سے کوئی محبت کرتا, ایسے بندے میں کوئی خیر نہیں. تو یہ کوئی بڑی بہت بڑی بات نہیں ہوتی کہ ہمیں نہیں کسی کی پرواہ, یہ کوئی اچھی بات نہیں ہوتی. تو دنیا میں اس طرح سے رہیں, اور جب دنیا سے جائیں ایسی ہماری ذات ہونی چاہیے کہ لوگ یاد کریں تو اچھے الفاظ میں یاد کریں, جو یادیں ہوں وہ ایسی ہوں کہ لوگ یہی کہیں کہ بہت نیک تھی, بہت پرخلوص تھی, بہت فائدہ پہنچانے والی تھی. کیونکہ ہر ایک انسان کو ایک دن یہاں سے جانا ہے, اور جو یادیں وہ چھوڑ کے چلا جائے گا اس پہ بھی اس کو اجر ملے گا. یہ بھی اس کی گواہیاں ہیں جو لوگ بولیں گے. اگر لوگ کہیں گے نہیں نہیں بہت روکھی تھی, بہت یہ تھی, بہت چڑچڑی تھی, غصہ بہت کرتی تھی, بہت ایسے تھی, تو دیکھیں یہ ہماری گواہی ہے جو ہمارے پیچھے سے لوگ دیں گے. اور آپ اچھی گواہیاں بھی چھوڑ کے جا سکتے ہیں کہ ایسی ہماری گواہیاں یہ ہوں یہاں پہ, اور آسمان اور زمین بھی روئیں اس دن جب ہم دنیا سے جائیں کہ یہ ایک وہ عورت تھی کہ جس کے سجدے یہاں پہ ہوتے تھے اور اس کے ذکر کی تسبیحات آسمانوں پہ چڑھتی تھیں. اور اسی طرح اللہ کے فرشتے بھی خوشیاں منائیں کہ یہ ایک نیک بنتی اللہ کی آ رہی ہے. ایسی اللہ تعالیٰ ہمیں زندگی عطا فرمائے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.